नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दीपा तिमलसिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
धरानमा डेंगूको संक्रमण झन बढ्दो, 188 जना बिरामी। हरेक घरमा जम्मा पारेर राखेको पानीमा डेंगू सार्ने लामखुट्टेको लार्भा भेटियो।
पूर्वी क्षेत्र सहित देशका धेरै ठाउँमा आज पनि हुरी चल्ने मौसमविदको भनाई। कैलाली र कञ्चनपुरमा करोडौंको क्षति, बस्ने घर नहुँदा हुरी प्रभावित धेरैको बिचल्ली।
घरको छानो उडाएपछि उनीहरू खुल्ला आकाश मुनि रात कटाउन बाध्य भएका छन्।
रात कसरी आफ्नो घर यस्तो भइगयो,
धेरै लाग्यो, यो पाल सब लाग्यो।
कोरिया जान चाहनेका लागि भाषा परीक्षा भोलिदेखि। तोकिएको परीक्षा केन्द्रमा 2 घण्टा अगाडि पुग्नु पर्ने, कालो मसीले मात्र उत्तर लेख्न आग्रह।
कसैले अर्काको नाममा परीक्षा दिने कोसिस गरेमा कानूनी कारवाही हुनेछ।
भारतको उत्तर प्रदेशमा वर्षा सहितको हावाहुरी र चट्याङका कारण 19 जनाको ज्यान गयो। हुरी प्रभावित क्षेत्रमा उद्धारको काम चल्दै।
र प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश खेल्ने, वर्षाका कारण विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाको खेल प्रभावित।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने।
*14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सुनसरीको धरानमा डेंगूको संक्रमण झनै बढ़िरहेको छ। अहिलेसम्म 188 जना डेंगू लागेका बिरामी अस्पताल भर्ना भएका र दैनिक 30 जना भन्दा धेरै संक्रमितको उपचार का लागि पुग्ने गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। गएको वैशाख 21 गते एकजना डेंगू संक्रमित अस्पताल पुगेकामा त्यस यता समस्या झन बढ़िरहेको अस्पतालका डाक्टर विकास शाहले जानकारी दिनुभयो। अहिले अस्पतालमा बिरामीको संख्या बढ़ेसँगै समस्या भएको छ भने बजारमा त्रास बढ़ेको छ। 3 दिनदेखि एकै दरमा बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका डाक्टर शाहले बताउनुभयो। बिरामी मध्ये एकजनालाई आईसीयूको लागि अर्को अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ। बिरामीको संख्या बढ़ेपछि अस्पतालले सामाजिक विकास मन्त्रालयसँग 2 भेन्टिलेटर तत्काल उपलब्ध गराउन माग गरेको छ। यस्तै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक भूगेन्द्र डोटेलले पानीको अभाव हुँदा पानी जम्मा गर्ने प्रवृत्तिका कारण डेंगूको संक्रमण बढ़ेको बताउनुभयो। उहाँका अनुसार हरेकका घर घरमा जम्मा पारेर राखेको पानीमा डेंगू सार्ने लामखुट्टेको लार्भा भेटिएको छ। यसले गर्दा समस्या थप जटिल बनेको छ। प्रभावित ठाउँमा औषधि छर्ने र जमाएर राखेका पानी फाल्ने काम भइरहेको धरान उपमहानगरपालिकाकी मेयर मंजु भण्डारीले जानकारी दिनुभयो।
देशका पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङ सहित पानी परेको छ। धनुषा, सिन्धुली, महोत्तरी, ओखलढुङ्गा, सोलुखुम्बु लगायत पूर्वी क्षेत्रमा हुरी सहित वर्षा भइरहेको मौसमविद शान्ति कणेलले बताउनुभयो। उहाँका अनुसार आज पूर्वी क्षेत्र सहित अरू ठाउँमा पनि हावाहुरी आउने अनुमान गरिएको छ। हिजो बेलुकी कैलाली र कञ्चनपुरमा प्रति घण्टा 100 किलोमिटरको गतिमा हावा चल्दा 2 जनाको ज्यान जानुको साथै 100 भन्दा धेरै घाइते भएका छन्। 100 घरको छानो हावाहुरीले उडाएको छ। पोहोर परारको तुलनामा यसपालि विनाशकारी हावाहुरी आएको छ, तर यसबारेमा अध्ययन नहुँदा अहिलेको हुरीको बारेमा यसै भन्न नसकिने मौसमविदले बताएका छन्। आवश्यक प्रविधि नहुँदा हावाहुरीको पूर्वानुमान गर्न समस्या भएको मौसमविदले बताएका छन्।
हिजो बेलुकीको हावाहुरीले कैलाली र कञ्चनपुरमा करोड़ौंको क्षति पुर्याएको छ। कैलाली र कञ्चनपुरमा हावाहुरीले झण्डै 1500 घर टहरामा क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ। दुवै जिल्लामा निजी सार्वजनिक विद्यालय र प्रहरी चौकीका भवन समेत गरेर झण्डै 1500 घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। हुरीबाट सबैभन्दा धेरै धनगढ़ी उपमहानगरपालिका प्रभावित भएको पनि प्रहरीले जनाएको छ। कञ्चनपुरमा हुरीबाट 185 निजी घर, 14 प्रहरी चौकी र अस्थायी प्रहरी चौकीका भवनमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कतिपय घरका छानो मात्र उडाएको छ भने कतिपय घर पूर्ण रूपमा नोक्सानी भएका छन्। सबैभन्दा धेरै जिल्लाको भीमदत्त र बेदकोट नगरपालिकामा क्षति पुगेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो। यस्तै कैलालीमा आज बसेको विपद व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण संकलनको जिम्मेवारी स्थानीय स्तरमा वडा अध्यक्षको समयजगतमा गठित समितिलाई दिएको छ। हावाहुरीले पुर्याएको क्षतिको लागत संकलनको काम भइरहेको छ। घर सम्पत्तिमा नोक्सान भएपछि धेरै हुरी प्रभावितको विचल्ली भएको छ। कैलालीबाट उज्यालो सहकर्मी सीताराम मोजाको रिपोर्ट।
पैत्र हावाहुरी आएर हजुर त्यही मुथी निपालेको दरमा ठुलो पनि त्यही बुल्जो पनि पुनः फालेर बिच चलाए च्यात्त पालले चिरेर त्यही हावा ताई असिनो झडेर दुई बच्चालाई काखेडा हालेर।
धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 17 दुर्जनाकी मञ्चरा विकले जस्तै यति ठूलो हावाहुरी आउँछ भन्ने अनुमान कसैले गरेका थिएनन्। कसैले केही सोच्न नभ्याउँदै हिजो बेलुकी 8 बजेतिर आएको ठूलो हावाहुरीले धेरैलाई विचल्ली बनाएको छ। घरको छानो उडाएपछि उनीहरू खुल्ला आकाशमुनि रात कटाउन बाध्य भएका छन्।
रात कसरी आफ्नो गरे यस्तो भइगयो, अनि दुईवटा तखत छ, तखतको तल बस्याउँ, अनि भान्जी मम्मीहरूलाई त्यहाँ जो राम्रो घर छ उता पडोसीकोमा पठाइदिए।
हावाहुरीले घरको छाना उडाउनुका साथै भएको खाद्यान्न र लत्ता कपडा पनि नष्ट पारेपछि खाना लाउन समेत समस्या भएको छ। पीडित परिवार पेट भर्ने उपायको खोजीमा लागिरहेका छन्।
सब नोक्सान भयो, भन्सा पनि उडाइदियो, गोठ पनि उडाइदियो, मेरो गाई वस्तु पनि जम्मा अजमद्ध भएर दुःख दुःख बाहिर निस्काया, केटाकेटी त सायद भोकाए हुन्।
हुरी उडेर त्यति बेला घर पनि थोयो, एकात्र बच्चा तानेका छन्, एकात्रले त्यो थामेको छ गरेको छ, यता उत्यो बच्चा उही बच्चा तान्नु पर्यो, बच्चा तान्नु पर्यो, बच्चा तान्नु पर्यो।
बस्ने घरको छानो नहुँदा भोकभोकै खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता त छँदैछ। त्यसैमा हावाहुरीले बारीमा लगाएको अन्न बाली र तरकारी पनि बाँकी नराखेरै नष्ट गरेको छ। पशुपन्छी पालन गरेकाहरूको व्यवसाय धराशायी भएको छ भने उद्योगहरूमा पनि लाखौंको क्षति पुगेको छ। धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 10 रहेको श्रीकृष्ण इटा उद्योगका संचालक चक्र मल्ल।
मलाई अर्जुन लेबरहरू हाम्रो पछेराहरू बस्ने सबै भत्किएको छ। 22-25 लाखसम्मको नोक्सानी भयो।
अप्रत्याशित रूपमा आएको हावाहुरीले धेरैलाई घरबार विहीन बनाएपछि स्थानीय तह, स्थानीय प्रशासन र प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन्। सबैभन्दा बढी क्षति भएको धनगढ़ी उपमहानगरपालिका क्षेत्रमा पीड़ितहरूलाई खाने व्यवस्था मिलाउनका लागि मेष सञ्चालन गर्न धनगढ़ी उपमहानगरपालिकाले निर्देशन दिएको छ। प्रदेश सरकारले पनि पीड़ितहरूलाई राहत दिने वचन दिएको छ। सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह,
खेतीपातीलाई कति असर गरिया छ, बाली नालीलाई कति असर गरिया छ, सार्वजनिक संरचनाहरूमा कति क्षति पुगिया छ, सम्पत्तिमा कति क्षति भएको छ, आकलन हामी ल्याउँदैछौँ।
अहिले पनि भौतिक क्षतिको लागत संकलनको काम भइरहेकाले त्यसपछि राहत वितरणको काम तीव्र पारिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो।
पीड़ित व्यक्ति चाहिँ नछुटोस् र चाहिँ अब गैर पीड़ित व्यक्ति नपरोस्, त्यसमा हामी अत्यन्त संवेदनशील छौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर घरमा गएर रोजगारी दिने बताउनु भएको छ। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घर घरमा पुगेर रोजगारी दिने बताउनुभयो। उहाँले 40 लाख नेपाली युवालाई आफ्नो सरकारले विदेश नपठाएको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताउनुभयो।
हामीले रोजगारीका थुप्रै अवसर कसरी सिर्जना गर्छ, त्यो सुरुवात सङ्गोष्ठीबाट मात्रै भएको छैन, यो सुरुवात कामको प्रारम्भबाट, त्यस सुरुवातले अनेक पक्षहरूलाई देखाएको छ।
प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नगरी काम गरिरहेको दावी गर्दै आफूले काममा मात्र विश्वास गर्ने बताउनुभयो। उहाँले यसअघि विपक्षीले सरकारले राम्रो काम नगर्दा विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर डाहाले विरोध गरिरहेको दावी गर्नुभयो।
हामी राष्ट्र निर्माणको महाअभियानमा छौं, केही प्रतिक्रियावादी तत्त्वहरू प्रतिगमनतर्फ देशलाई लाने निरर्थक सपना देखिराखेका छन्, त्यसकारण जनतालाई अल्मल्याउने, बर्ग ल्याउने, भड्काउने यस्ता कोसिसहरू पनि तर दुई चार मान्छेहरूले आफ्ना साना संकीर्ण स्वार्थहरूले जनतालाई अल्मल्याउन भड्काउन खोजेर अबको जनता अल्मलिने भड्किने भएको छ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले बाचा अनुसार 5 लाखजना युवालाई जसरी पनि रोजगारी दिने दावी गर्नुभयो। उहाँले अहिले भक्तपुरमा 700 जनालाई आंशिक रूपमा रोजगारी दिएको बताउनुभयो।
प्रतिनिधि सभाका सांसदले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आलोचना गरेका छन्। स्थानीय तहको कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन सम्बन्धमा छलफल गर्न आज बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि सांसदले मन्त्री पण्डितको आलोचना गरेका हुन्। सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कोरिया भाषा परीक्षा दिँदा ध्यान दिनुपर्ने कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल बांग्लादेश बैंक अब सफलताको 25 औं वर्षमा सबैको उन्नतिमा सक्रिय रही परिपक्व वित्तीय कारोबार, उत्कृष्ट सेवा र ग्राहक मैत्री सम्बन्धका कारण शिखर चुम्न सफल यो बैंक 25 औं वर्ष प्रवेशको अवसरमा अझै सबल, सशक्त र सहसेवा प्रदान गर्ने बाचा सहित सबैमा धन्यवाद व्यक्त गर्दछ। नेपाल बांग्लादेश बैंक, हामी सबैको बैंक, अब 25 औं वर्षमा।
थाहा भयो हो यो के आईएमई पे? जे पे गर्दा पनि आईएमई पे, आईएमई पे भए चाहियो के?
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले धरानमा डेंगूको संक्रमण झन बढ्दो, 188 जना बिरामी, हरेकका घरमा जम्मा पारेर राखेको पानीमा डेंगू सार्ने लामखुट्टेको लार्वा भेटियो, पूर्वी क्षेत्रसहित देशका धेरै ठाउँमा आज पनि हुरी चल्ने मौसमविदको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, रोजगारीका लागि कोरिया जान चाहनेका लागि भाषा परीक्षा भोलिदेखि शुरू हुँदैछ। परीक्षाको सबै तयारी पूरा भएको ईपीएस कोरिया शाखाका सूचना अधिकारी शुभाकर भण्डारीले जानकारी दिनुभयो। भोलि र पर्सी हुने परीक्षाका लागि काठमाडौँमा 21, ललितपुरमा 7 र पोखरामा 4 गरी 32 परीक्षा केन्द्र तोकिएको छ। परीक्षा भोलि बिहान 10 बजेदेखि 10:50 र दिउँसो 1:30 बजेदेखि 2:20 सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुनेले परीक्षा केन्द्रमा मोबाइल, स्मार्ट वाच लगायतका अरू विद्युतीय उपकरण लैजान नमिल्ने सूचना अधिकारी भण्डारीले बताउनुभयो। परीक्षा सम्बन्धी निर्देशिकाहरू पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो।
यसपटक गत सालको परीक्षा प्रणाली र यसपटकको परीक्षा प्रणालीमा केही फरक छ। पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूलाई दोस्रो चरणको सिप परीक्षणमा सहभागी गराइनेछ। परीक्षार्थीहरू प्रत्येक आफूलाई तोकिएको परीक्षा केन्द्रमा आफूलाई तोकेको समयभन्दा कम्तीमा 2 घण्टा अगाडि परीक्षा केन्द्रमा पुगिसक्नुपर्छ। कसैले अर्काको नाममा परीक्षा दिने कोसिस गरेन, सुरक्षा निकायले मूलद्वारबाटै निजलाई पक्राउ गरी कानुनी कारवाही हुनेछ। नेपालको कानुन अनुसार, कोरियाको कानुन अनुसार त्यस्ता व्यक्तिहरूलाई आगामी 3 वर्षसम्म लगातार परीक्षा दिन नपाउने गरी वञ्चित गरिनेछ। एकजना परीक्षार्थीलाई एउटा मात्र उत्तर पुस्तिका उपलब्ध गराइन्छ, त्यो उत्तर पुस्तिकालाई सुरक्षित तरिकाले उत्तर दिनु पर्यो। उत्तर पुस्तिकामा उत्तर लेख्दा, उत्तर लेख्ने भनेको सबै अपडेटिभ क्वेसन हुन्छन्, कालो बलपेन मात्रै प्रयोग गर्नुपर्छ। यो ओसिआर प्रविधिबाट कति चेक गर्ने भएको हुनाले कम्प्युटरले कालो मसिन मात्रै चिन्न सक्छ। त्यस्तै गरी परीक्षार्थीले परीक्षा हलमा जाँदा आफ्नो सकल राजधानी, इमेलबाट प्राप्त भएको प्रवेशपत्र र कालो बल पेन बाहेक अरू कुनै पनि चिज लिएर जान सक्छ मनाइ गरिएको छ। यदि त्यस्तो लिएर गएको, लुकै छिपै लिएर गएको क्लासरुमभित्र भेटियो भने निजको परीक्षा रद्द हुनेछ। पहिलो चरणको परीक्षा भाषा परीक्षा हो, जो भोलि र पर्सि हुनेछ। यो भाषा परीक्षामा कृषिमा 90 पूर्णाङ्कको परीक्षा हुन्छ, उत्पादनमूलकतर्फ 100 पूर्णाङ्क बराबरको भाषा परीक्षा हुन्छ। यो भाषा परीक्षामा गत साल 50 क्वेसन आउँथ्यो, यसपटक 40 क्वेसन आउँछ। भाषा परीक्षामा पास भएका व्यक्तिहरूको दोस्रो चरणको परीक्षा सिप परीक्षण हुन्छ। सिप परीक्षणमा पनि उत्तीर्ण भएका व्यक्तिहरूले मात्रै रोजगार आवेदन फर्म भर्न पाउँछन्। कोरियन भाषा परीक्षा पास गर्दैमा रोजगारीको ग्यारेन्टी हुँदैन। यो केवल कोरियाको लागि रोजगार आवेदन फर्म भर्न मात्रै योग्य हो भन्ने सूचना हामीले सबैले थाहा पाउने गरी सूचना सार्वजनिक गरिसकेका हुन्छौँ। त्यसका कारण यो प्रक्रियामा भाग लिएर पास हुँदैन, कोरिया जान पाइन्छ भनेर ढुक्क नहुन म सबै परीक्षार्थीहरूलाई अनुरोध गर्छु।
उहाँ हुनुहुन्थ्यो ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारी। भाषा परीक्षा दिँदा ध्यान दिनुपर्ने उपायबारे जानकारी दिँदै नेपाल दर्पणमा अब बाँकी खबर। रोल्पाको माडी लुङ्री करिडोर सिँचाई आयोजनाका सब इन्जिनियर तारा श्रेष्ठ 1,00,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। सब इन्जिनियर श्रेष्ठले उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको सूचनाका आधारमा अख्तियार दुर्पयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटेको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौँका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ। संयुक्त विवादका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेको गोकर्णेश्वर नगरपालिका चारमा रहेको जग्गाको प्रमाणित मिसिल उपलब्ध गराउन घुस लिइरहेका बेला उनलाई पक्राउ गरेको आयोगले जनाएको छ। यस्तै रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झा पनि घुससहित पक्राउ परेका छन्। नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको टोलीले झालाई पक्राउ गरेको हो। उनको साथबाट घुस लिएको 30,000 रूपियाँ बरामद गरेको आयोगका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका 14 स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चारजना सहित सातजना घाइते भएका छन्। बिहान चिया पकाउने क्रममा ग्यास चुहिएर सिलिण्डर पड्किँदा 67 वर्षीय नजरमान थिङ सहित उहाँको परिवारका चारजना र छिमेकीहरू गरी सातजना घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये दिलमाया वाइभा र ज्ञानी मायाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि वीरगंज पठाइएको र अन्यको स्थानीय अल्पाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
प्रदेश तीनका मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ भई उपचार गराइरहेका बेला उहाँले राजीनामा दिनुभएको हो। न्यौपानेले प्रमुख सचिव आनन्द राज ढकाल मार्फत प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएको बताउनुभयो। पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्न नपाएको भन्दै उहाँले राजीनामा दिनुभएको हो। मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले ऐन कार्यान्वयनमा समस्या भएको बताउनु भएको छ। साना तथा मझौला व्यवसायी महासंघ नेपालको 16 स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा मन्त्री यादवले ऐन कार्यान्वयनको दायित्व बारेमा सरकारका मन्त्रालय बीच नै अन्यलता रहेकोमा असन्तुष्टि जनाउनुभयो। साना तथा मझौला उद्योगको विकास र प्रवर्धनका लागि राम्रो ऐन बने पनि कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो। यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपानी खनालले स्वास्थ्यमा हानि पुर्याउने खालका सबै दूध वितरण केन्द्र माथि कार्यवाही गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री खनालले काठमाडौँ उपत्यकाभित्र रहेका प्रदूषणयुक्त दूध वितरण केन्द्र तत्काल बन्द गराउन पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो। ललितपुरमा भएको कार्यक्रममा उहाँले आफूले स्वास्थ्यमाथि गम्भीर असर पुर्याउने खालका दूध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिए पनि त्यही अनुसारको काम नभएको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि जनाउनुभयो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालले सरकारले मीडिया काउन्सिल सम्बन्धी विधेयक अघि बढाए संसद अवरूद्ध पार्ने चेतावनी दिनुभएको छ। सभापति देवालले लोकतन्त्र विरोधी मीडिया काउन्सिल विधेयक र मानव अधिकार हनन हुने गरी आएको मानव अधिकार आयोग सम्बन्धी विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सड़क दुवै अवरूद्ध पारेर आन्दोलन चर्काउन बाध्य हुने बताउनुभयो। आज कांग्रेसले ललितपुरमा गरेको कार्यक्रममा उहाँले सरकारले बालवाटार लगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरूलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न आफ्नो पार्टी लागि पर्ने बताउनुभयो। सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ठाड देखाउँदै लाउरे दाइले जंगलको बीचको ढुङ्गामा बसेर मस्तले चुरोट तानेको लाजै नमानि।
ए हो त नि, कालो चस्मा ढल्काएर तान्दैछन्। हेर न, चुरोटको ठुटो फाल्ने स्टाइल पनि लाउरे स्टाइल पो छ त।
तर अहिले त सार्वजनिक स्थलमा यसरी चुरोट खान पाइँदैन नि। तर लाउरे जस्तो मान्छेलाई कसले के गर्यो?
ला, लाउरेको चुरोटले वनमा डडेलो पो सल्क्यो त।
ए लाउरे दाइ, आगो सल्क्यो, छिटो निभाउनुहोस्। ओ लाउरे दाइ, तपाईँ जस्तो देश खाएर शेष भएको मान्छेले पनि चुरोट खाएर जथाभावी चुरोटको ठुटो फाल्नु हुँदैन भन्ने थाहा छैन? हामीले नदेखेको भए यहीँबाट वन डडेलो सुरु हुन्थ्यो।
ठिक छ नि त हो, तिमीहरूले आज मेरो आँखा खोल्थ्यौ।
तपाईँ हाम्रो सानो लाफर भाइले डडेलो लागेर अमूल्य वन सम्पदा नष्ट हुन सक्छ, त्यसैले आगोजन्य वस्तुको प्रयोग गर्दा सावधानी अपनाऊ। वन डडेलोबाट अमूल्य वन वन्य जन्तु र वातावरण जोगाऊ।
वन तथा भू संरक्षण विभाग, बबरमहल, काठमाडौँ। हेलो, सुप्रीम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ। सुप्रीम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रीम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डीजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौ।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त। अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रीम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रीम इभेन्ट सोल्युसन सानेपा मोबाइल 98644975, 98644975 सम्पर्क गर्नुहोस् अनि हामी तुरन्तै हजुर कहाँ नै आउनेछौँ। फेसबुक पेजमा सुप्रीम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रीम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रतिकूल मौसमका कारण लुक्ला विमानस्थलमा तीन दिनदेखि उडान हुन नसक्दा झण्डै 300 पर्यटकहरू रोकिएका छन्। बुधबार दुईवटा उडान भएको भए पनि हिजो र आज कुनै पनि उडान नभएका नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो।
धनुषामा झण्डै 13 किलो चाँदीसहित एकजना पक्राउ परेका छन्। धनुषा जनकपुर धाम उपमहानगरपालिका 25 बिन्दीबाट महोत्तरी जलेश्वर नगरपालिका 4 का बालबोध प्रसाद शाहलाई झण्डै 8 लाख रूपियाँ बराबरको चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
बालकको सानै उमेरमा विवाह धेरै हुने राष्ट्रको सूचीमा नेपाल परेको छ। नेपालमा 20 देखि 24 वर्षका 10 पुरूषमध्ये 1 को सानै उमेरमा विवाह हुने संयुक्त राष्ट्रसंघीय बाल विकास कोष युनिसेफले गरेको अध्ययनले देखाएको छ।
काभ्रेको भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम बनाएर अध्यापन शुरू गरेको छ। 5 विषयवस्तु समेटिएको पाठ्यक्रमका आधारमा स्थानीय विद्यालयमा पढाउन शुरू गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश राज खरेलले जानकारी दिनुभयो।
पहिरोले विद्युत गृहमा क्षति गरेपछि बझाङको मस्टा गाउँपालिका वडा नम्बर 1 मा झण्डै 300 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। पहिरोले डुङ्गरी डाघाँड लघु जलविद्युत आयोजनामा क्षति गरेपछि विद्युत उत्पादन बन्द भएको आयोजनाका अध्यक्ष नवराज रोकायले जानकारी दिनुभयो।
लमजुङको सुन्दर बजार नगरपालिकाले बालबालिकाका लागि पार्क बनाउन थालेको छ। बालबालिकालाई खेल्नका लागि सुविधा सहितको सार्वजनिक ठाउँ आवश्यक भएकाले पार्क बनाउन थालेको नगरपालिकाले जनाएको हो। वडा नम्बर 6 मा बनि रहेको पार्कका लागि नगरपालिकाले 10 लाख रूपियाँ विनियोजन गरेको छ।
गुणस्तर तथा नापतोल कार्यालय जनकपुरले रामेछापका व्यापारीको ढक तराजु परीक्षण गरेको छ। व्यापारीले पसलमा राखेका ढक तराजु र डिजिटल काटा सहित तौल मापन गरे नगरेका बारेमा कार्यालयले परीक्षण गरेको हो।
आज 11 राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा पहिलो विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ आज दिवस मनाइएको हो।
मेरो पनि भन्नु छ।
रूपन्देहीमा घुससहित प्रहरी निरीक्षक पक्राउ परेको खबर उज्यालो अनलाइनमा पढेर कमानसिंह पाखरिन भन्नुहुन्छ, घुसखोरीलाई पक्राउ गरी कारवाही गर्नुपर्ने प्रहरी निरीक्षकमै घुस प्रकरणमा पक्राउ परेपछि नागरिकले कसरी विश्वास गर्ने? एक प्रहरी निरीक्षकको यस्तो गतिविधिले सिंगो प्रहरी संगठनकै बदनाम भएको छ।
सरकारले घर घरमा गएर रोजगारी दिन्छ भन्ने प्रधानमन्त्री ओलीको भनाई सम्बन्धी खबर पढेर लोकबल तामाङ लेख्नुहुन्छ, नागरिकलाई कुरा होइन काम चाहिएको छ, घर घरमा रोजगारी दिन पर्दैन, त्यसमा सिस्टमको खाँचो छ, सिस्टमको विकास गरे हुन्छ।
आवश्यक उपकरण र प्रविधिको अभावमा दुईजनाको ज्यान जाने गरी आएको हावाहुरीको पूर्वानुमान हुन नसकेको खबर उज्यालो अनलाइनमा पढेर शंकर भट्टराईको टिप्पणी छ, उपकरण र प्रविधि भए पनि दक्ष जनशक्ति नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिँदै गएको छ।
वीरु श्रेष्ठको विचार छ, करोडौं हेलिकप्टर र गाडी भित्राउन सक्ने सरकारले विपद व्यवस्थापनका लागि मौसम पूर्वानुमान गर्ने आवश्यक उपकरण र प्रविधि भित्राउन सक्दैन, यो भन्दा विडम्बना के होला?
यसै विषयमा बोधनाथ पौडेलको विचार भने अलि फरक छ। उहाँ लेख्नुहुन्छ, उपकरण र प्रविधि भएन भनेर मौसमविद आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन पाइँदैन। आवश्यक उपकरणको बारेमा माग गर्न मौसमविदले पनि झकझक्याउनुपर्छ, सँगै मौसम सम्बन्धी सबै जानकारी सार्वजनिक गर्नुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू बिना नेउपाने र वेदानन्द जोशी। नेपाल दर्पणमा अब विदेशका खबर। भारतको उत्तर प्रदेश राज्यमा हिजो बेलुकीको वर्षा सहितको हावाहुरी र चट्याङका कारण 19 जनाको ज्यान गएको छ, 48 जना घाइते भएका छन्। उत्तर प्रदेशका 12 जिल्ला हावाहुरीका कारण नराम्रोसँग प्रभावित भएको भारतीय संचार माध्यमले जनाएका छन्। हुरी प्रभावित जिल्लामा राहत र उद्धारको काम भइरहेको छ।
बेलायती प्रधानमन्त्री थेरेसा मे कन्जर्भेटिभ पार्टीको नेताबाट औपचारिक रूपमा बाहिरिनु भएको छ। कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिएपछि पार्टीमा अर्को नेता खोज्न छलफल शुरू भएको छ। पार्टीले नेताका रूपमा अर्का प्रधानमन्त्री छनौट नगरेसम्म मेले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका विषयमा मेले संसदमा पेश गरेका सबै प्रस्तावहरू असफल भएपछि उहाँले 2 हप्ता अघि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो।
नेपाल दर्पणमा अब केही खेल खबर। साबिकको विजेता तथा विभागीय टीम त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। अर्को विभागीय टीम नेपाल पुलिस क्लबलाई 3-1 सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो। अब आर्मीले उपाधिका लागि पर्सि हुने फाइनलमा गण्डकी प्रदेशसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा एपीएफ क्लबलाई 3-1 सेटमा हराउँदै गण्डकी फाइनलमा पुगेको हो। भोलि एपीएफ र पुलिस बीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।
5 एसियन जोनल सिनियर भलिबल प्रतियोगिता साउनको अन्तिम हप्ता हुने भएको छ। साउन 32 गतेदेखि भदौ 8 गतेसम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, मालदिव्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान सहभागी छन्।
तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगिताको उपाधि भोलि हुनेछ। कृतिपुरमा त्रिवी क्रिकेट मैदानमा हुने फाइनलमा 2 विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले 20 लाख रूपियाँ र उपविजेताले 10 लाख रूपियाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाड़ीले मोटरसाइकल पाउनेछन्।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदा आउने सबै खाले चुनौती सामना गर्ने बताउनु भएको छ। चितवनमा बन्दै गरेको रंगशालाको अनुगमन गर्दै मन्त्री विश्वकर्माले रंगशाला बनाउन सरकारले सहयोग गर्ने र सामान्य विवादले निर्माणको काम नरोकिने पनि दावी गर्नुभयो।
विश्वकप क्रिकेट विशेष।
विश्वकप क्रिकेट विशेष।
वर्षाका कारण विश्वकप क्रिकेटमा आजको खेल प्रभावित भएको छ। पाकिस्तान र श्रीलंकाको खेल दिउँसो 3:15 नै शुरू हुने भनिए पनि पानी परेकोले अहिलेसम्म शुरू हुन सकेको छैन। श्रीलंका पहिलो खेलमा न्यूजील्याण्डसँग 10 विकेटले हारेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो। यस्तै पाकिस्तान भने पहिलो खेलमा वेस्ट इण्डिजसँग हारेको थियो तर दोस्रो खेलमा आयोजक इङ्ल्याण्डलाई हराएको थियो। दुवै टोलीले 1-1 एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेका छन्।
र आईसीसी एक दिवसीय विश्वकप क्रिकेट खेलिरहेको अफगानिस्तानलाई झड्का लागेको छ। अफगानिस्तानका विकेट किपर तथा ओपनिङ ब्याट्सम्यान मोहम्मद शाहजाद घाइते भएका छन्। घुँडामा लागेको चोटका कारण उनले विश्वकप गुमाउने भएका छन्। वार्म अप म्याचमा घाइते भएका उनी रिटायर्ड हार्ट हुँदै पेभिलियन फर्केका थिए। उनी घाइते भएपछि अफगानिस्तानले इकराम अलीलाई टीममा ल्याएको छ। अफगानिस्तानले सार्वजनिक विश्वकपको तेस्रो खेलमा न्यूजील्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। अहिलेसम्म खेलेका दुवै खेलमा अफगानिस्तानले पराजय बेहोरेको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
धरानमा डेंगूको संक्रमण झन बढ्दो, 188 जना बिरामी। हरेक घरमा जम्मा पारेर राखेको पानीमा डेंगू सार्ने लामखुट्टेको लार्वा भेटियो।
पूर्वी क्षेत्र सहित देशका धेरै ठाउँमा आज पनि हुरी चल्ने मौसमविदको अनुमान। कैलाली र कञ्चनपुरमा करोड़ौंको क्षति, बस्ने घर नहुँदा प्रभावित धेरैको बिचल्ली।
कोरिया जान चाहनेका लागि भाषा परीक्षा भोलिदेखि। तोकिएको परीक्षा केन्द्रमा 2 घण्टा अगाडि पुग्नुपर्ने, कालो मसीले मात्र उत्तर लेख्न आग्रह।
भारतको उत्तर प्रदेशमा वर्षा सहितको हावाहुरी र चट्याङका कारण 19 जनाको ज्यान गयो। हुरी प्रभावित क्षेत्रमा उद्धारको काम चल्दै।
र प्रधान सेनापति राष्ट्रिय पुरूष भलिबलको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश खेल्ने। वर्षाका कारण विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाको खेल प्रभावित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सचिन्द्र गौतमसँगै हामी भोजेन्द्र बस्नेत र दिपा तिमल सिन्हा पनि विदा हुन्छौ। नमस्कार।